संसार एफएम
94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको तपाईँलाई हार्दिक स्वागत छ। आजको पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआइसी एसिया बैंक लिमिटेड।
एनआइसी एसिया बैंक पनि साथी पनि।
नेपालगञ्ज घना बस्ती बन्दै उद्योगको धुवा, अस्पताल भित्रै कारकादो चोकमा घण्टा घर बनाइने।
प्रदेश नम्बर 7 छैन सिटी स्क्यान सेवा, जडानका लागि आएको बजेट पनि फ्रेस। टिकापुर अस्पतालमा जनशक्ति अभावमा आइसियु सेवा प्रभावित।
मुगुमा अनुदानको चामल गोदाममा सर्दै जिल्लामा खाने पानीको अभाव, लामो खडेरीले बाँकेमा धान सुक्दै।
र नेपालगञ्ज 3 वडाध्यक्षमाथि कुटपिट, दाङका 100 बढी विद्यालयमा शून्य दरबन्दी।
ट्राफिक सेफ्टी,
आफ्नो सवारी साधनलाई ठिक अवस्थामा राख्न त्यति नै जरुरी छ जति आफू स्वस्थ रहन।
समय समयमा सर्भिसिङ गराएर आफ्नो सवारी कन्डिसनमा राख्नुहोस्। सजग हुनुहोस्, पूर्व तयारी गर्नुहोस् ताकि दीर्घ झन्झट बेहोर्न नपरोस्।
जोखिममा नपरौँ, सुरक्षित रहौँ।
लक्ष्मी हुन्डाई नेपालको सामाजिक प्रयास।
पश्चिम डायरीको सुरुमा आज नागपञ्चमी तथा जनै पूर्णिमाको पर्व रहेको छ। आज यता यता उद्योगको धुवा, अस्पतालभित्रै सुर्खेत रोड स्थित औद्योगिक क्षेत्रबाट मुस्किलले 100 मिटर उत्तरमा छ शिक्षण अस्पताल। उद्योग चलेका बेला झ्याल खोल्ने नमिल्ने गरी धुवा अस्पतालको वार्डसम्मै पुग्छ। अस्पतालका वार्ड र चिकित्सा क्वार्टर मात्र होइन, वरपरका घरमा पनि समस्या छ। फिजिसियन डाक्टर मधु अर्यालले भन्नुभयो, बिरामीले स्वच्छ सास फेर्न समेत पाउँदैनन्। अस्पताल हाराहारीकै उचाइको उद्योगका चिम्नीबाट कालो धुवा आउँछ, ध्वनि प्रदूषण पनि उत्तिकै छ। सहरको मध्य भागमा रहेको औद्योगिक क्षेत्रले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको डाक्टर अर्याल बताउनुहुन्छ। 2030 सालमा स्थापित नेपालगञ्ज औद्योगिक क्षेत्रभित्र अहिले 29 उद्योग सञ्चालनमा छन्। झन्डै 900 मजदुर कार्यरत छन्, 4 निर्माणाधीन छन् भने 3 उद्योग बन्द छन्। तीमध्ये प्लाइवुड र मेटल उद्योगबाट धेरै प्रदूषण भएको गुनासो आएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले बताउनुभयो। मोडर्न ड्रोस एन्ड वुड प्रोडक्सन प्राली, विजय मेटल ग्रुप र रिजवान इन्जिनियरिङ लगायत उद्योगलाई वातावरण मैत्री हुन 1 4 पत्राचार गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, उद्योगबाट धुवा, धुलो र ध्वनि निस्कनु स्वाभाविक हो। हामी सकेसम्म कम गर्ने कोसिसमा छौँ। औद्योगिक क्षेत्रका उद्योगबाट हुने प्रदूषण नियन्त्रण गर्न हरेक वर्ष उद्योग मन्त्रालयले अनुगमन गरी सुझाव दिँदै आएको छ। आजको कान्तिपुरमा जनक नेपालले खबर लेख्नु भएको छ।
प्रदेश नम्बर 7 कुनै पनि सरकारी स्वास्थ्य संस्थामा सिटी स्क्यान सेवा नहुँदा बिरामी अनियन्त्रित जान बाध्य छन्। अतरियाको एक निजी अस्पतालमा मात्र पुरानो मोडेलको सिटी स्क्यान उपकरण जडान गरिएको छ। प्रदेश नम्बर 7 सिटी स्क्यान गर्नुपर्ने बिरामीले कोहलपुर मेडिकल कलेज वा सीमावर्ती भारतीय बजारमा जानुपर्ने बाध्यता छ। प्रदेश नम्बर 7 2 सरकारी अस्पतालमा सिटी स्क्यान जडानका लागि गत आर्थिक वर्षमा बजेट आएको थियो, तर खर्च गर्ने अख्तियारी ढिलो प्राप्त हुँदा बजेट फ्रिज भयो। उता बाजुराको गौमूल गाउँपालिका 2 20 गीता रोकाई उपचारका लागि बाजुरा जिल्ला अस्पताल जानुभयो। उहाँलाई डाक्टर टिकाराम राईले चेक जाँच गर्नुभयो। गीताको शरीरमा रगतको मात्रा एकदम कम थियो, तुरन्त रगत दिनुपर्ने भयो, तर आफन्तले रगतको व्यवस्था गर्न नसकेपछि डाक्टर राई आफैले रगत दिएर बचाउनु भएको खबर छ। उता बर्दिया जिल्लाको एकमात्र ब्लड बैङ्क बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ। सरकारले तोकेको मापदण्ड अनुसारको ब्लड बैङ्क सञ्चालनका लागि आवश्यक सामग्री जुटाउन नसक्दा बन्द हुने स्थिति आएको हो। उता दाङमा भने बिरामीको अनुपातमा चिकित्सक नभएको नहुँदा बिरामीले शास्ती खेप्नु पर्ने जस्ता समाचारमा सञ्चार माध्यममा आउनु नौलो कुरा होइन, तर दाङको एक अस्पतालमा भने बिरामी नभएर चिकित्सक फुर्सदिला बनेका छन्। दाङको बेलझुण्डी स्थित आयुर्वेद थिचेन अस्पतालमा चिकित्सक बिरामी कुरेर बस्नुपर्ने अवस्था छ। अन्नपूर्ण पोस्ट र नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ।
यता सरकारले स्वास्थ्य जीवनशैली अपनाउने संकल्प मेरो वर्ष 2074 स्वास्थ्य मेरो देश स्वास्थ्य मनाइरहेका बेला टिकापुर अस्पताल भने अझै अस्वस्थ छ। अस्पताल हाताभित्र निर्माण भएको आधुनिक सेवा सुविधा सहितको प्रस्तुति र अन्तरङ्ग भवन उद्घाटन भएको 4 महिनासम्म पनि सञ्चालनमा आउन सकेको छैन। यो भवन दक्षिण कोरिया सरकारले कोइका मार्फत 55 करोडको लागतमा निर्माण गरिदिएको हो। भवनको क्षेत्रीय स्वास्थ्य निर्देशक डाक्टर सुशील नाथ प्याकुरेल र कोइका नेपाल प्रमुख डाक्टर हिङक्युङ किमले गत चैत्र 13 गते उद्घाटन गर्नुभएको थियो। भवन उद्घाटनका क्रममा चाँडै सञ्चालनमा आउने बताइएको थियो, तर लामो समय बितिसक्दा पनि भवन सञ्चालनमा नआउँदा त्यहाँ रहेका सुविधा सम्पन्न उपकरण उपयोगविहीन अवस्थामा थन्किएका छन्। टिकापुर अस्पतालमा 400 को आइसियु कक्ष रहे पनि जनशक्ति अभावमा सेवा सञ्चालनमा आउन सकेको छैन। उता बैतडीको पञ्चेश्वर गाउँपालिका 2 को महाकाली स्वास्थ्य चौकीलाई स्थानीयले 5 रोपनी जग्गा दान गरेका छन्। रति चन्द की पत्नी विजय चन्दले स्वास्थ्य चौकीको भवन बनाउन जग्गा दान गर्नुभएको हो। आजको नागरिकमा टिकापुरबाट योगेश रावलले खबर लेख्नु भएको छ।
कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट सङ्कलन गरिएको काठ एक वर्षदेखि घाट गद्दीमै थन्किएको छ। निकुञ्जभित्र हावाहुरीले ढलाएको काठ सङ्कलन गरी भूकम्प प्रभावित क्षेत्रमा पठाउने भने पनि एक वर्षदेखि घाट गद्दी गरिएकै ठाउँमा अलपत्र छाडिएको हो। भवानी भट्टले कान्तिपुरमा खबर लेख्नु भएको छ।
नेपालगञ्ज मा घण्टाघर बनाउन उपमहानगरपालिकाले स्वीकृति दिएको छ। उपमहानगरपालिकाको बोर्ड बैठकले नेपालगञ्ज उद्योग वाणिज्य सङ्घलाई कारकान्दो चोकमा घण्टाघर बनाउन स्वीकृति दिएको हो। सङ्घले घण्टाघर बनाउने प्रस्ताव राखेपछि स्वीकृति दिएको नगरपालिकाले जनाएको छ। मेयर डाक्टर धवल शमशेर राणाको अध्यक्षतामा सम्पन्न बैठकले ऐलानी तथा सार्वजनिक जग्गाको अभिलेख अध्यावधि गर्ने निर्णय पनि गरेको छ। उपमहानगरपालिकासँग के कति जग्गा छ, के कति अवस्थामा छ भनी अध्यावधि गर्ने निर्णय गरिएको हो। उपमहानगरपालिका भित्र सार्वजनिक शौचालय सञ्चालन गर्ने पनि निर्णय भएको छ। आजको नागरिक पश्चिमेलीमा खबर छ।
माध्यमिक तहसम्मको शिक्षा संविधान तह निशुल्क घोषणा गरिएको छ। विद्यालय सञ्चालनका लागि आवश्यक व्यवस्थापन राज्यले नै बेहोर्ने ग्यारेन्टी संविधानमा गरिएको छ, तर दाङका 109 सामुदायिक विद्यालय वर्षौँदेखि शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन्। जिल्लामा रहेका 421 सामुदायिक विद्यालयमध्ये 109 विद्यालयमा सरकारी खर्चमा एउटा पनि शिक्षक खटाइएको छैन। ती विद्यालय सञ्चालनको समग्र व्यवहार समुदायले नै बेहोर्दै आएका छन्। भूपेन्द्र ओलीले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
डुबान प्रभावित क्षेत्रमा ह्युम पाइप राख्ने क्रममा विवाद हुँदा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 3 का वडाध्यक्ष मोहम्मद अयुब सिद्दिकीमाथि निर्घात कुटपिट भएको छ। नेपालगञ्ज 3 स्थित सडकको नालामा ह्युम पाइप हाल्ने क्रममा स्थानीय बासिन्दा मोहम्मद हुसेन हलवाई, अजाम हलवाई र सहनिवाज हलवाई लगायतको समूहले कुटपिट गरेको हो। कुटपिटबाट अध्यक्ष वडाध्यक्षको सिद्दिकीको टाउको लगायत शरीरको विभिन्न भागमा चोट लागेको छ। सार्वजनिक जग्गा तथा नाला अतिक्रमण गरेर वर्षौँदेखि बसेका व्यक्तिले आफूमाथि कुटपिट गरेको पीडित सिद्दिकीले बताउनुभयो। ह्युम पाइप हाल्न नगरपालिकाका कर्मचारी सहितमा पनि त्यहाँ खटेको थिए। उहाँले भन्नुभयो, सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका व्यक्ति आएर ममाथि आक्रमण गरे। आजको नागरिकमा अर्जुन ओलीले खबर लेख्नु भएको छ।
मुगुको पिना मुन्दु गाउँकी धनदेवी बोहराले खाद्य संस्थानको गोदामबाट 30 किलो चामल ल्याउनुभयो। कार्कीबाट ढोम गाउँकी हरिणी बिकले पनि 30 किलो चामल बोक्नुभयो, त्यो पनि रोजी छाडी। विगत वर्षमा जस्तो घन्टौँ लाइन बस्दा पनि चामल नपाइने अवस्था अहिले छैन। स्थानीयले चाहेकै बेलामा पर्याप्त चामल पाउँछन्। संस्थानको गोदाम भरिभराउँछ। राजबहादुर शाहीले कान्तिपुरमा खबर लेख्नु भएको छ। उता हुम्लामा गत आर्थिक वर्षमा खाद्य संस्थानले जिल्लामा पर्याप्त खाद्यान्न ढुवानी गरेन। स्थानीयको माग त परै जाओस्, सरकारले निर्धारण गरेको कोटा बराबरको खाद्यान्न समेत उपलब्ध नगराएको खबर पनि कान्तिपुरमै प्रकाशित छ।
यता खानेपानी तथा सरसफाई कार्यालयले जिल्लामा मुगु जिल्लामा 87% घरधुरी स्वच्छ खानेपानीको पहुँचमा रहेको भनिरहँदा सदरमुकाम नजिकका बस्तीमा खानेपानीको चरम अभाव छ। छायानाथ र रारा नगरपालिका स्थित पिना गुहिर बलैबगर लम्स रुगा भामवाडा लगायतका बस्तीमा खानेपानीको चरम अभाव देखिएको हो। पिना गाउँ स्थित स्वास्थ्य चौकीमा दैनिक एक घन्टा मात्र पानी आउने गरेको छ। आजको नागरिकमा सुमन मल्लले खबर लेख्नु भएको छ। यता साउन दोस्रो सातासम्म पनि पर्याप्त वर्षा नहुँदा किसानका बारीमा धानको बिउरा रोपिएको धान सुक्न थालेको छ। सिँचाइको व्यवस्था नहुँदा र पर्याप्त वर्षा नभएपछि बाँके जिल्लामा साउन दोस्रो सातासम्म पनि किसान फुर्सदिल्ला छन्। साउन लागेदेखि पानी नपर्दा लगाएको धान समेत सुक्न थालेको कोहलपुर चौधा हवलदारपुरकी शान्ति विकले बताउनुभयो। समयमा वर्षा नहुँदा किसानका बारीमा राखिएका धानका ब्याड सुक्न थालेका छन्। आजको नागरिक पश्चिमेलीमा टेकेन्द्र बस्यालले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा नेपालगञ्जदेखि बसपार्कसम्मको सडक फ्राकिलो बनाउन नसकिने हुलाकी आयोजना प्रमुखको प्रतिक्रिया।
बसपार्कमा 500 मिटरको स्टिमेट भएको ठाउँमा 800 मिटर बन्दैछ अहिले लम्बाइ, र तपाईँको 5.5 मिटर 11 मिटर पिच बन्दैछ, जुन चाहिँ सफिसियन्ट छ त्यो एरियाको लागि। र तपाईँको पछिको फ्युचर एक्सटेन्सनको जुन कुरा गर्नुहुन्छ, त्यो एक्सटेन्सन गर्नलाई पनि तपाईँको एक लेन यदि गर्ने आवश्यकता पऱ्यो भने राइट अफ वे क्लियर गर्नुपर्छ पहिला।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
गजबको तयारी चौचौ, स्वाद र स्वास्थ्य दुवै गजबको,
टेस्ट गजबको, हेल्थ गजबको,
गजबको तयारी चौचौ, सबै मिली खाऊ, गजबको तयारी चौचौ। 20% एक्स्ट्रा तर मूल्य उही, सिद्धिविनायक स्न्याक्स एन्ड नुडल्स प्राइभेट लिमिटेडद्वारा उत्पादित।
अन्तर्राष्ट्रिय प्रविधिद्वारा डिजाइन गरिएका 100% उच्च गुणस्तर प्रमाणित युक्त सुन तथा हिराका गहनाहरू अधिराज्यभरि उपलब्ध छ।
हामी सधैँ ग्राहकको सन्तुष्टि प्रति सचेत र समर्पित छौँ।
टिसा ज्वेल्स एन्ड डायमन्ड,
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081-523-128।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको, कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र।
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै, यस कार्यक्रममा प्रवेश गर्नका लागि त्रिविद्वारा लिइने इन्ट्रान्स एक्जामको निशुल्क तयारी कक्षाहरू सञ्चालन भइरहेकोले समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
यही ज्येष्ठ 16 गतेदेखि कक्षा सञ्चालन भइरहेको छ।
स्थान कलेजको आफ्नै भवन, सम्पर्क बाँके बागेश्वरी कलेज सुर्खेत रोड नेपालगञ्ज बाटिका होटलको ठिक अगाडि।
सम्पर्क नम्बर 081-520-570, 98-580-2705 र 98-580-40-132। निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना।
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेसन भइसकेका तर ओठ नाक नमिलेका गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग, ग्वारको ललितपुर। फोन नम्बर 01-55-34-663 र 98-011-34-673।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके, हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
लामो समयपछि बाँकीमा हुलाकी सडक खण्ड आयोजनाले निर्माण कार्यको गति लिएको छ। तर आयोजना अन्तर्गत नेपालगञ्जको पुष्पलाल चौकदेखि बस पार्कसम्मको सडक खण्ड 33 मिटर रेखाङ्कन गरेर 22 मिटर हुँदै अहिले 11 मिटरमा बन्ने गरी काम भइरहेको छ। हिजो मात्र आज हामीले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशमशेर राणासँग हिजो मात्रै कुराकानी गरेका थियौँ भने आज कसरी बन्दैछ उच्च स्तरीय बाटोको विषयमा कुराकानी गर्दै बाँकीको बघौडा हुलाकी सडक आयोजना प्रमुख सौरभ बज्राचार्य कुराकानी गर्दै।
हामीले अहिले तपाईँको पहिला ग्राभल थियो यो बाटो होइन, हुलाकी राजमार्गको ओभरअल चाहिँ ग्राभल बाटो थियो पहिला जिबिआरले गरेको। हामी त्यसलाई चाहिँ डिबिएससी स्ट्यान्डर्डमा लाँदै डिबिएससी स्ट्यान्डर्ड डबल बिटुमेन सर्फेस ट्रिटमेन्ट भन्छौँ त्यसलाई। त्यो भनेको तपाईँको दुई लेयरको टिप्सको सिलिङ हुन्छ, त्यसमा अहिलेको ट्राफिक लोड क्यापेसिटी अनुसार त्यो सफिसियन्ट छ त्यो बाटो।
अब अहिले त्यहाँ 11 मिटरमा बाटो बन्दैछ भन्ने कुरा छ, चारवटा गाडी गुड्छन् भन्ने कुरा छ। अब यो 11 मिटरभित्रमा चारवटा गाडी गुड्ला नि त?
चारवटा गाडी गुड्छ कि तपाईँको एक लेन भनेको 3.5 मिटर हुन्छ होइन, त्यसमा तपाईँ 3 लेन तपाईँको गरेर 10.5 मिटर हो। 3 लेनमा तपाईँको एकचोटिमा 4 सानो गाडी घुम्न सक्छ र ठुलो गाडी 3 घुम्न सक्छ।
अब अहिले त्यहाँ बनिरहेको बाटोमा नाली पनि बन्दैछ, अब 11 मिटरमा त साँगुरो हुँदैन र?
होइन, 11 मिटर साँगुरो हुँदैन, कसरी हुन्छ? तपाईँको क्यापेसिटी 11 मिटर भनेको तपाईँ 3 लेन बाटो हो। तपाईँ अहिले तपाईँको जुन हुलाकी राजमा बन्दैछ यहाँ त्यो 5.5 मिटरको बाटो बन्दैछ, पुष्पलालदेखि बगोडासम्म बसा एरियामा मात्र 11 मिटर बन्नु ला हो, नत्र त माथि 5.5 मिटर मात्र बाटो।
पहिला 33 मिटर त्यसपछि 22 मिटर हुँदै अब 11 मिटरमा झरेको कुराहरू छ।
यो कुरामा तपाईँको बुझाइमा के गल्ती छ भने सडक सीमा भन्नु र बाटो बन्नुमा दुईवटा फरक छ। सडक सीमा भनेको के भने जुनै बेला सडकलाई आवश्यक परे अधिक गर्न सक्ने लिमिट हो त्यो, र त्यतिमै बाटो बन्नुपर्छ भने कहीँ पनि त्यो हुँदैन, कहीँ पनि बनाए हुँदैन। अहिलेसम्म आवश्यकता सडकको कति हो, त्यहाँको क्यापेसिटी कति हो, त्यहाँको चाहिँ रिक्वायरमेन्ट त्यो अनुसार बन्ने हो चौडाइ भनेको। तपाईँको महेन्द्र राजमार्ग तपाईँको 7 मिटरको छ, 50 मिटर राइट अफ वे हो महेन्द्र राजमार्ग, कहीँ देख्नु भएको छ 50 मिटर बाटो बनेको?
बाटो फराकिलो 11 मिटर मात्रै बन्ने हो अथवा नाली सय जोडेर 30 मिटरलाई तपाईँहरूले यसरी काम गरिरहनु भएको छ?
होइन, हामीले अहिले हाम्रो डिजाइन अनुसार 11 मिटर पिच हुन्छ, 2.25 मिटरको नाली हुन्छ, ठिक छ? त्यो हाम्रो स्ट्यान्डर्ड डिजाइनमा अहिले सुकी गराएको डिजाइन त्यही हो, त्यही डिजाइन अनुसार काम भइरहेको।
अब अहिले यो नेपालगञ्जमा पुष्पलाल चौकदेखि बस पार्कसम्म बाटो केही फराकिलो बनाउन सक्ने अवस्था छ कि छैन?
अहिले छैन, किन भन्नुहुन्छ भने अहिले तपाईँको राइट अफ वेको विवाद दुनिया छैन त्यहाँ। त्यहाँको स्थानीयले त्यहाँको नगरपालिकाले 22 मिटर भनेर चाहिँ एउटा सहमति गर्नु भएको रहेछ नगरपालिकासँग, तर राजमार्ग राइट अफ भनेको 30 मिटर हो, र अहिलेसम्म त्यहाँ उहाँले चाहिँ एउटा प्रस्ताव चाहिँ क्याबिनमा के पेस गर्नु भएको छ त्यसलाई चाहिँ 22 मिटर कायम गरिदिनु पऱ्यो भनेर पेस गर्नु भएको छ, जुन स्वीकृत भएको छैन, र त्यो स्वीकृत नभएसम्म त्यसलाई 22 मिटर हो भन्न सकिँदैन। स्वीकृत नभए 30 मिटर नै रहन्छ जुन राजपत्रमा प्रकाशित भएको अनुसार नै।
किन साँगुरियो त बाटो?
साँगुरो कसरी भयो भन्दाखेरि साँगुरो त भएकै छैन नि, तपाईँ हेर्नुहोस् पोल टु पोल तपाईँको अहिले पुरै बाटो बन्दैछ।
यो बुझाइमा फरक हो उसो भए?
डेफिनेटली बुझाइमा फरक हुन्छ। तपाईँ हेर्नुहोस् तपाईँको बाटो अहिले कति छ त्यहाँ हेर्नुहोस्, त्यहाँ गएर हेर्नुहोस् साइडमा, अहिले पनि तपाईँ त्यही 13 मिटरदेखि 13.5 मिटर बाटो हो खालि। त्यहाँ के फरक छ भने तपाईँको त्यहाँ कसैले टप निकाल्नु भएको छ, कसैले टहरा निकाल्नु भएको छ, कसैले के गर्नु भएको छ, अहिले खुला तपाईँ देखिएछ, भोलि तपाईँको नगरपालिका त्यहाँ ढल हाल्ने ठाउँ भएको।
तर अहिले यसरी बनाउँदा दीर्घकालीन हुँदैन भन्ने गुनासोहरू विवादहरू धेरै आइरहेको छ, यसलाई पनि मध्यनजर गरेर काम गर्नुपर्ने देखिन्छ। तपाईँ त्यसको आयोजनाको प्रमुख पनि हुनुहुन्छ, बरु कामलाई केही समय रोकेर यसलाई अझै गराउन सक्ने अवस्था छ कि छैन?
रोकेर कुनै अर्थ हुँदैन। हेर्नुहोस् तपाईँको 11 मिटर पिच भनेको दीर्घकालीन सोच्दै नै 11 मिटर बनाएको हो, र तपाईँको त्यहाँ 11 मिटर बन्नु 11 मिटर पिच प्लस ड्रेन गर्दा 13.5 मिटर क्लियर
भनेपछि पछि फेरि फोड्ने फेरि बनाउने
फोन पनि आवश्यकै पर्दैन। कसरी फोड्नु, किन फोड्नु पऱ्यो क्या?
अब हुलाकी सडक हो, अब बस पार्कदेखि पुष्पलाल चोकसम्म त्यहाँको सवारी चापलाई मध्यनजर गरेर केही फराकिलो बनाउन त सकिन्छ नि?
होइन, यसो त फराकिलो बनाउनलाई मलाई जग्गा क्लियर हुन चाहिन्छ होइन, र मेरो डिजाइनभन्दा बाहिर जानलाई मलाई विभागीय स्वीकृति चाहियो, निर्देशन चाहियो, मलाई विभागीय स्वीकृति डिजाइन 11 मिटर बनाऊ भनेपछि मैले 11 मिटर बनाउने हो। र कुनै पनि डिजाइन आउँदा त्यो भनेको एउटा स्टडीबाट 80 मिटर सफिसियन्ट हुन्छ, त्यो ट्राफिकको चाप हेरेरै यति हुन्छ, तपाईँको पब्लिकले आँखा नै देखेर त्यो डिमान्ड गर्ने फरक फरक हुनसक्छ होइन। अब यसमा चाहिँ विवाद गर्नुपर्ने कुनै कारण म देख्दिनँ। जस्तो तपाईँको नवनिर्वाचित मेयरसँग पनि कुरा गरिसकेको छु, सरकारसँग अब मैले हरेक व्यक्तिलाई गएर त्यो बुझाउन सक्ने हुँदैन। म त्यही रिक्वेस्ट गर्छु सबैलाई, बाटो चौडा बन्नु, 11 मिटर भनेको चौडा बाटो हो। हेर्नुहोस् तपाईँको अरूमा हुलाकीमा अरू 5.5 मिटर बन्दैछ, अरू बाटोमा बसमा 500 मिटरको स्टिमेट भएको ठाउँमा 800 मिटर बन्दैछ अहिले लम्बाइ, र तपाईँको 5.5 मिटर 11 मिटर पिच बन्दैछ, जुन चाहिँ सफिसियन्ट छ त्यो एरियाको लागि। र तपाईँको पछिको फ्युचर एक्सटेन्सनको जुन कुरा गर्नुहुन्छ, त्यो एक्सटेन्सन गर्नलाई पनि तपाईँको एक लेन यदि गर्ने नै आवश्यकता पर्यो भने राइट अफ वे क्लियर गर्नुपर्छ पहिला।
त्यो गर्न केमा अप्ठ्यारो छ?
बजेटको आवश्यक छ, 3 अर्ब 400 खर्च भने छ अधिग्रहण गर्दा, 30 मिनट अधिग्रहण गर्दा त्यो 3 अर्ब खर्च गर्ने, 28 अर्बको ठेक्काकोलाई नेपाल सरकार 3 अर्ब लगानी गर्न सक्छ।
भनेपछि मुआवजा दिने रकम नहुँदाखेरि यो खुम्चिँदै गएको हो, यसरी बुझ्दा हुन्छ?
11 मिटर सफिसियन्ट फर डिजाइन, त्यहाँको डिजाइनको लागि 11 मिटर सफिसियन्ट छ। र तपाईँ यो जुन भनिनु भएको छ, जुन 14 मिटर बनाउने 18 मिटर बनाउने त्यो पार्ट हुने तपाईँ पार्किङमा खेर जाने ठाउँ हो त्यो, साइन्स भन्नुहुन्छ त्यसको अर्कै टर्क अर्कै होला। तर गाडीको अहिले त्यो 22 मिनट बनाउँदा पनि तपाईँको इलेक्ट्रिक पोल्सहरू सार्दा तपाईँको घर नजिक नजिक पुग्छ, जहाँ चाहिँ हाई टेन्सन लाइन्सहरू छन्। र त्यो जबसम्म हामीले 30 मिटर क्लियर गर्दैन, त्यो पोल सारेर तपाईँ घर नजिकै हाई टेन्सन लानु पनि त सेक्युरिटी वाइज पनि राम्रो भएन, त्यो पनि त्यो एस्पेक्ट मात्रै हेर्नु पऱ्यो नि।
पाकेको बगौडा हुलाकी सडक आयोजनाका प्रमुख सौरभ वज्राचार्य। अब अर्को सन्दर्भ, नेपालगंज राजा विमानस्थल हुँदै तिब्बतको मानसरोवर यात्रामा जाने भारतीय तीर्थयात्रीले निर्वासित पृथकतावादी धार्मिक नेता दलाई लामाको फोटो साथमा लैजान थालेपछि चिनिया सुरक्षाकर्मीले सीमाबाटै फर्काइदिएका छन्। दलाई लामाको फोटो भेटिन थालेपछि सुरक्षाकर्मीले भारतीय नागरिकको चेक जाँचमा कडाई समेत गरेका छन्। प्रिन्टेड र मोबाइलमा लामाको फोटो व्यापक भेटिन थालेपछि सुरक्षाकर्मीले सीमाबाटै फर्काउने गरेका हुन्। नेपालगञ्जस्थित राजा विमानस्थल हुँदै जाने भारतीय तीर्थयात्रीले तिब्बतमा प्रतिबन्धित लामाको तस्विर बोकेर जानुको उद्देश्य खुलेको छैन। टेकेन्द्र बस्यालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
बाँकीका स्कुलहरूले कमिसनको चक्करमा विद्यार्थीको पोसाक किन्न भारतको रुपैरिया स्थित अग्रवाल फ्यान्सी स्टोरमा पठाउने गरेका छन्। नेपालगञ्जमै किन्न पाइने भए पनि स्कुलहरूले विद्यार्थीलाई अग्रवालको नामै तोकेर त्यहीँबाट ल्याउन भनिरहेका छन्। स्कुलको कमिसनको चक्करले गर्दा अभिभावकहरू अग्रवालको पसलमै जान बाध्य छन्। कमिसनको चक्करले कतिपय स्कुलले छिट्टै हाउस ड्रेस परिवर्तन गर्ने गरेका छन्। सबैजसो स्कुलले आफ्नो मुठीभित्र परे पनि अग्रवालका एजेन्टहरू स्कुलमा पुगेर प्रचार प्रसार गर्न छाडेका छैनन्। स्कुलमै पुगेर अग्रवालका एजेन्टले नेपालगञ्जबाटै पोसाक किनेका विद्यार्थीलाई यहाँभन्दा रुपेडियामा आधा सस्तोमा पाइने बताइरहेका छन्। कमिसनको चक्कर, स्कुलको रोजाई, अग्रवाल भने शीर्षकमा आजको कालपृष्ठमा खबर छापिएको छ।
जुम्लामा छुइहुँदा भोकभोकै काममा जानुपर्ने र 7 दिनसम्म त्यहाँका ब्राह्मण महिलाले भातै नखाने भन्ने खबर अन्नपूर्ण पोस्टमा छ। छुई हुँदा घरभित्र पस्न मात्र होइन, पानी समेत छुन पाइँदैन। एका बिहानै काममा जानुपर्छ, घरबाट कसरी खाना नल्याएसम्म भोकै बस्नुपर्ने बाध्यता सहितको खबर गोविन्द देवकोटाले लेख्नु भएको छ। यता नयाँ पत्रिका दैनिकमा विश्वराज पसलरङ्गिया लेख्नुहुन्छ, थारू समुदायमा महिलाहरूले रजस्व लाभ बार्नु पर्दैन। थारू समुदायमा महिला महिनावारी भएको बेलामा श्रीमान, आमा, दिदीबहिनी वा नजिकको सदस्य बाहेक अरूलाई विरलै थाहा हुने गरेको साहित्यकार एवं अधिकारकर्मी सुशील चौधरीले बताउनुहुन्छ। उहाँले रजस्वला भएका महिलाले थारू समुदायमा कहिले पनि घर बाहिर सुत्न र भान्साकोठाबाट वञ्चित हुन नपरेको बताउनुभयो।
दार्चुला महाकाली नगरपालिका 4 स्थित बङ्गा भगडामा झरेको ढुङ्गाले घर भत्किँदा 3 जना घाइते भएका छन्। बिहानैबाट हिजो अविरल वर्षाले घरमाथिको पहिरो खसेको थियो। आजको कान्तिपुरमा खबर छ, पश्चिम डायरीमा जनप्रतिनिधिप्रतिको पहिलो अपेक्षा।
हाम्रो वार्डमा धेरै काम बाँकी छ, खोलिओलियामा जुन छ पिच गर्नु बाँकी छ, वार्डमा कतिचोटि निवेदन मैले हालेँ, रोड पनि बाँकी छ बनाउनुको लागि,
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 483 5223।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्जमा पनि सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। 20 वर्षपछि भएको स्थानीय तहको निर्वाचनसँगै मतदानमा सहभागी भएका मतदाताहरूले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिबाट विकास र समृद्धिको सपना देख्न थालेका छन्। हामीले नवनिर्वाचित जनप्रतिनिधिहरूले पहिलो काम के गरिदिए हुन्थ्यो भन्ने लागेको छ भनेर मतदाताहरूलाई सोधेका छौँ। सुनौ साथी शम्भु थारूले संकलन गर्नुभएको नागरिक आवाज।
तुलसा थापा, हाम्रो जहाँ घर बास छ त्यही जग्गा दिन्छन् कि भन्ने आश छ। अब नेताहरूले पनि कुरा सुन्छन् सुन्दैनन्, अब अहिलेसम्म सुनेका त छैनन् होइन, अबका नेताहरूले के गर्छन् अब त्यसको आशामा छ।
लोकराज मुडभरी, भर्सक सबभन्दा पहिले बर्खाको टाइम छ, हिलोमा हिँड्न नपरोस् नागरिकहरूले, त्योभन्दा पछि नागरिकताको सहज होस्, नागरिकताको सहज होस्। अन्य अहिले नगरमा भएका धेरै छन् यो सार्वजनिक जग्गाहरू, यसको सबभन्दा पहिले यसको पत्ता लगाएर यसलाई रोकथाम गर्नुपर्छ।
हाम्रो मुजम्मिल शेख, हाम्रो वार्डमा धेरै काम बाँकी छ, खोलिओलियामा जुन छ पिच गर्नु बाँकी छ, वार्डमा कतिचोटि निवेदन मैले हालेँ, रोड पनि बाँकी छ बनाउनको लागि, सरसफाइ हाम्रो वार्डमा भइरहेको छैन, धेरै काम छुटेछ, अहिले वार्ड अध्यक्ष आएछन् अब अफिस अफिस अहिले गठन भएको छैन, अब त्यही विषयमा अब गर्नुपर्ने हो त्यो।
मेरो नाम वेग प्रसाद जोशी, नागरिकता जग्गा जमिन छैन, उनीहरूलाई लाल पूर्जा दिने कामहरू चाहिँ गर्नुपर्छ, र नागरिकता नभएका जो मधेसीहरू छन् उनीहरूलाई पनि कति समय भयो यहाँ बसेको, उनीहरूलाई पनि चाहिँ नागरिकता प्रमाणपत्र चाहिँ दिनुपर्छ।
मेरो नाम रामकुमारी थापा छेत्री, अनि बाटो छैन, पानी छैन, खेती सब सुकिएछ, समस्या त्यही हो, त्यही समाधान गरिदिनु होला भन्ने।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अन्य क्याम्पसलाई सम्बोधन दिने प्रक्रिया अगाडि बढाएपछि सुर्खेतका विद्यार्थी आन्दोलनमा उत्रिएको खबर अन्नपूर्ण पोस्टमा छ। उता कञ्चनपुरमा बहुचर्चित पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआर अन्तिम चरणमा पुगेको छ। उता बर्दियामा संरक्षित क्षेत्रहरूमा हुन सक्ने वन्यजन्तुको चोरी शिकार एवं अवैध गतिविधि नियन्त्रणका लागि नेपालमा प्रयोग गरिँदै आएको मानवरहित विमान ड्रोन प्रयोग गरी बर्दिया राष्ट्रिय निकुञ्जको बबई नदीमा रहेका घडियाल र मगर गोही अनुगमन भइरहेको छ। उता रुकुममा सुत्केरी भएको 2 महिना नपुग्दै आमाले आत्महत्या गरेपछि तिमल्या शिशुको बिचल्ली भएको छ। 8 बिस्कोट नगरपालिका 9 राडीपाखाकी 30 वर्षीय कृष्णा साईले आत्महत्या गरेपछि उनका 2 छोरा र 1 छोरीको बिचल्ली भएको हो। गरिबीका कारण उनले आत्महत्या गरेको अनुमान स्थानीयको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।
इतिहासमै पहिलो पटक एकसाथ बर्दियाका फरक दलका 3 जना मन्त्री शपथ ग्रहण समारोहमा सहभागिता जनाउँदा जिल्लावासीमा छुट्टै उमङ्ग छायो। 3 जना मन्त्रीले शपथ ग्रहण गर्ने दिनलाई जिल्लावासीले ऐतिहासिक दिनका रूपमा चित्रण गरे। मन्त्री त्रेले बबई र कर्णालीका लागि तटबन्धको दीर्घकालीन योजना पारेर समृद्ध बनाउने, किसानका लागि आयोजनका कार्यक्रम मार्फत सम्बोधन गर्ने तथा वर्षौँदेखि अल्पत्र अवस्थामा रहेका मुक्त कमैयालाई वैकल्पिक व्यवस्थापन गर्ने योजना ल्याउने बर्दियाली जनताको आशा छ। आजको नागरिक पश्चिमेलीमा निर्मल घिमिरेले खबर लेख्नु भएको छ। यता त्रिवेणी नालगाड नगरपालिका 7 का सुरेन्द्र वादी 9 वर्षको हुनुभयो। यो उमेरमा विद्यालय जाने भए पनि उहाँले आजसम्म विद्यालयमा पाइला टेक्नु भएको छैन। आजको नयाँ पत्रिकामा खबर छ, यता महाकाली नदीमा आएको बाढीले नदी किनारमा निर्माणाधीन तटबन्धको 2 ब्लक भत्काएको खबर दार्चुलाबाट नयाँ पत्रिकामा छापिएको छ भने यता राष्ट्रिय मुक्त हलिया समाज महासङ्घले डडेलधुराका मुक्त हलियाको पुनर्स्थापनाको रकम हिनामिना गर्नेमाथि कारवाहीको माग गरेको छ। यता कैलालीमा घोडाघोडी नगरपालिका 1 स्थित सुखड लठुवा सडक अन्तर्गतको घोडाघोडी क्याम्पस आसपास गरिएको कालोपत्रे छोटो समयमै उब्किएको छ। आजको पश्चिम टुडेमा खबर छ, यता धनगढी कैलालीको गोदावरी नगरपालिका अतरियाको अधिकांश जङ्गल क्षेत्र अतिक्रमणमा परेको खबर आजको कान्तिपुरमा छापिएको छ।
पश्चिम डायरीमा अब जनप्रतिनिधिको विचार। अधिकार सम्पन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल 5 वर्षको हुन्छ। वडामा निर्वाचित जनप्रतिनिधिहरूको मुख्य प्राथमिकता के छन् भन्ने विषयमा हामीले लगातार वडा अध्यक्षहरूका भनाइ प्रसारण गरिरहेका छौँ। सुनौ बाँकेको खजुरा गाउँपालिका वडा नम्बर 5 का वडा अध्यक्ष देवेन्द्रमान श्रेष्ठको विचार।
त्यहाँको जनताको आर्थिक उन्नति कसरी गर्ने त भन्ने विषयमा हामीहरूले त्यसलाई कार्यान्वयन गर्नको लागि प्रत्येक हाम्रो वडाहरूमा जति पनि स्कुलहरू छ ती स्कुलहरूमा टेक्निकल शिक्षाहरू दिने योजना हामीहरूको बनाइराखेका छौँ। यो उडरापुरमा पनि एउटा टेक्निकल इन्स्टिच्युट खडा गर्ने, जसले गर्दाखेरि आफ्नो खुट्टामा आफै मान्छे उभिन सकोस् भन्ने हामीहरूको लक्ष्य छ र त्यसैलाई हामीहरूले कार्यान्वयन गर्दै लैजाने हामीहरूको प्रतिबद्धता छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालगञ्ज घना बस्ती बन्दै उद्योगको धुवा, अस्पतालभित्रै कारकादो चोकमा घण्टा घर बनाइने।
प्रदेश नम्बर 7 छैन सिटी स्क्यान सेवा, जडानका लागि आएको बजेट पनि फ्रेज। टिकापुर अस्पतालमा जनशक्ति अभावमा आइसियु सेवा प्रभावित।
मुगुमा अनुदानको चामल गोदाममा सर्दै जिल्लामा खानेपानीको अभाव, लामो खडेरीले बाँकेमा धान सुक्दै।
र नेपालगञ्ज 3 वडा अध्यक्षमाथि कुटपिट, दाङका सबैभन्दा बढी विद्यालयमा शून्य दरबन्दी।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले krishnasarfmको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
हवस् त, प्रविधि सहयोगी गोपीसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज सावन 13 शुक्रबार, जुलाई 28 तारिक, आज नागपञ्चमी र जनै पूर्णिमा। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
यो तरंग रेडियो कृष्ण सार को हो।